नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। नेपाल राष्ट्र बैङ्कको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ। मन्त्री परिषदले हिजो सोमबार बसेको बैठकले आगामी 5 वर्षका लागि अधिकारीलाई गभर्नरमा नियुक्ति गरेको हो। अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि सोमबार नै 3 जनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व सचिव केशव भट्टराई पनि रहनु भएको थियो। मन्त्री परिषद बैठकले महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्ति गरेको अधिकारी यसभन्दा अगाडि पनि छनौटमा परिसकेका व्यक्ति हुनुहुन्छ। अहिलेको अवस्थामा विश्वव्यापी रूपमा कोरोना भाइरसको विरुद्धमा विश्व लडिरहेको अवस्था छ। विश्वको अर्थतन्त्र कमजोर बनिरहेको छ। बैङ्किङ तथा वित्तीय क्षेत्रमा महत्त्वपूर्ण कदमहरू चाल्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा गभर्नरका लागि चुनौती के हुन्, चाल्नुपर्ने कदमहरू के हुन् लगायतका विषयमा कुराकानी गर्नका लागि बैङ्कर अनलराज भट्टराई हाम्रो सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा।
नमस्कार।
यो समयमा देशमा गभर्नर रिक्त रहेको थियो, यद्यपि कायमले चलिरहेको अवस्था थियो। अहिले नयाँ गभर्नर हिजो नियुक्ति गरिसकेको अवस्था छ। अहिले विश्व चाहिँ कोरोना भाइरसका विरुद्धमा लडिरहेको छ, बैङ्किङ क्षेत्रमा समेत ठुलो प्रभाव पारेको छ। अहिले आउने गभर्नरका लागि चुनौती के देख्नुहुन्छ?
सर्वप्रथम त हाम्रो मुलुकमा र विश्वमै भइरहेको कोरोना भाइरसको उपचार चाहिँ पहिलो प्राथमिकता र स्वास्थ्य सुरक्षा चाहिँ सबैको स्वास्थ्य राम्रो होस् त्यो कामना म गर्छु होइन। फेरि हामी चाहिँ पृथ्वीमा जुन पहिला हिसाबले घुम्थ्यौँ, जुन फ्री थियौँ, त्यो हिसाबले घुम्न पाऊँ, गर्न पाऊँ, सबै चिज हाम्रो चाहिने पुनः हाम्रो भनौँ न नर्मल अवस्थामा फर्कियोस् भन्ने चाहिँ पहिलो कामना म गर्छु यो थाहा संसार माध्यमबाट होइन। त्यसपछि दोस्रो कुरा चाहिँ अब अहिलेको अवस्थामा महाप्रसाद अधिकारीज्यूलाई आफ्नो कार्यकाल एकदमै राम्रोसँग पुरा गर्न सक्नुहोस्, त्यसको लागि शुभकामना व्यक्त गर्न चाहन्छु। अब रहेको कुरा के भने अहिलेको अवस्थामा हाम्रो इकोनोमी मात्रै नभइकन विश्वको अर्थतन्त्र नै अप्ठ्यारो अवस्थामा रहिरहेको बेलामा यो चाहिँ चुनौतीपूर्ण समयमा उहाँ यो जुन गभर्नर बन्नुभएको छ त्यो गभर्नरको पदमा चाहिँ नि यसलाई धेरै नै च्यालेन्ज र धेरै नै अवसर दुइटै छ। अवसर र च्यालेन्ज दुइटै बोकेर चाहिँ अगाडि बढ्नु पर्ने अवस्था देख्छु। च्यालेन्जको रूपमा के छ भने अर्थतन्त्रलाई अहिले शिथिल छ, हामीले त्यसलाई स्वीकार गर्नुपर्छ। पहिलो कुरा स्वीकार गर्न सक्नु नै एउटा ठुलो चिज चाहिँ, त्यसपछि हामीले प्रपर औषधि गर्न सक्छौँ। किनभने विगतको 1 महिनादेखि लगभग हाम्रो इकोनोमिक एक्टिभिटिजहरू घट्न थाल्यो र विगतको 15 दिनदेखि त हामी लगभग शून्य अवस्थामै रहिसकेको छौँ भने धेरै नै कम न्यून अवस्थामा रहेका छौँ। अत्यन्त आवश्यक चिजहरू बाहेक अरू चिजमा हामी छैनौँ। यो अवस्थामा यसलाई फेरि ट्र्याकमा लैजानु पर्ने हुन्छ। ट्र्याकमा लैजानको लागि अहिले भइरहेको कस्तो किसिमको हाम्रो अहिले क्षति भयो अनि त्यस यो क्षतिलाई कसरी परिपूर्ति गर्न सकिन्छ र एकैचोटि गर्न सकिन्छ अथवा यसलाई बिस्तारै पछाडि कसरी चाहिँ यसलाई स्प्रेड गरेर लैजान सकिन्छ भन्ने कुरा विचार गर्नुपर्ने हुन्छ। अहिले अर्थतन्त्र कस्तो छ भने विभिन्न कारणले चाहिँ अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ। एउटा त उपभोक्ताको मागमा अब छोटो समयलाई भए पनि एकदमै डिक्लाइन भएको छ, एकदमै मागै छैन उपभोक्ताको, किनभने विभिन्न चिजमा अब माग गर्ने अवस्था छैन, किनभने सबै उपभोक्ता चाहिँ घरभित्र रहेको अवस्था छ। खाद्यान्न र खानालाई चाहिने सामग्री बाहेक अरू सामग्रीमा अहिले उपभोक्ताको इन्ट्रेस्ट पनि छैन र स्वास्थ्यको लागि सजग मात्रै छन् होइन। अर्कोतिर कुरा के छ भने हाम्रो देशमा पर्यटकीय क्षेत्रबाट ठुलो आम्दानी र रोजगारी सिर्जना हुन्थ्यो। जस्तो हामी भन्छौँ एकजना पर्यटक आउँदा 2 जनाको रोजगारीसम्म हुन सक्ने किसिमको हामी कुराकानी गरिरहेको अवस्थामा बाह्य अथवा डोमेस्टिक अथवा बाहिर अन्तर्राष्ट्रिय दुइटै चाहिने हाम्रो आन्तरिक अथवा भनौँ न अन्तर्राष्ट्रिय दुइटै चाहिने पर्यटकको आगमनमा पुरै नै बन्द
भयो।
त्यसले त्यतापट्टि त्यसले के गर्यो भन्दाखेरि त्यसले चाहिँ सम्पूर्ण यो टुरिज्म सेक्टरसँग आबद्ध कृषिदेखि लिएर कुखुरा पालन भन्नुहोस्, मत्स्य पालन भन्नुहोस्, गाई पालन भन्नुहोस् अथवा चाहिने जुनसुकै क्षेत्र भन्नुहोस् त्यो सानोभन्दा सानो क्षेत्रलाई पनि यसले असर पार्यो। त्यसको उत्पादन बिक्री नहुने अवस्था आयो र अब भनौँ न ठाउँ ठाउँमा हाम्रो होमस्टे हुने अब ठाउँ चिजहरूमा पनि त्यसले चाहिँ गाउँ गाउँमा पनि इकोनोमीमा असर पार्यो। जहाँनिर फर्मल नभए पनि इन्फर्मल इकोनोमीमा पनि असर पारेको छ। कतिपय हेर्नुहुन्छ भने हाम्रो यो ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्क विभागको यो जुन किसिमको अध्ययनको आधारमा हेर्ने हो भने हामी कहाँ 10 लाखभन्दा बढी साना तथा मझौला व्यवसाय गर्ने व्यक्तिहरूमध्ये 5 लाख मात्रै दर्ता छन् भने 5 लाख दर्ता छैनन्। ती 5 लाख दर्ता नभएकालाई पनि असर परेको अवस्था छ। अब चुनौती केमा रह्यो भने फर्मल इकोनोमी र इन्फर्मल इकोनोमी दुइटालाई अगाडि ल्याउनु पर्नेछ। यो अवस्था चाहिँ नि अब फर्मल सेक्टरमा आबद्ध भएकालाई नेपाल सरकारले विभिन्न किसिमले चाहिँ नि ट्याक्समा रिबेट दिने, फिजिकल इन्सेन्टिभ र मोनिटरी इन्सेन्टिभ दुइटै दिन सक्छ भने यो इन्फर्मल इकोनोमीमा भएकोलाई कसरी त्यसलाई चलायमान गर्ने भन्ने त्यो चुनौती चाहिँ एउटा छ। त्यो चाहिँ अर्को इकोनोमीको चुनौती हो। अब त्यो चाहिँ नेपाल राष्ट्र ब्याङ्कको प्रत्यक्ष निगरानी आइन नआउने भएको हुनाले त्यसमा उपचार गर्ने तरिका अलिक फरक गर्नुपर्छ भने यता प्रत्यक्ष क्षेत्रमा अलिकति फरक हिसाबले जानुपर्छ। अब अरू सेक्टर पनि हेर्नुहुन्छ भने प्रडक्सन सेक्टर हेर्नुहोस्, उत्पादन गर्ने सेक्टरमा जस्तो चाहे त्यो सिमेन्ट इन्डस्ट्री होस् अथवा रड इन्डस्ट्री होस्, चाहे त्यो औषधिको होस्, चाहे चाहिँ नि जुनसुकै किसिमको होस्, चाहे इन्टरटेनमेन्ट भयो, होटेल हेर्नुहोस्, एयरलाइन्स हेर्नुहोस्, सबै नै अहिले शिथिल अवस्थामा रहेको देखिन्छ। यसले इकोनोमीमा मेरो आकलन अनुसार चाहिँ करिब करिब यो 1 महिना अथवा 2 महिना अथवा 4 महिनासम्म लम्बियो भने कस्तो अवस्थाहरू हुन्छ भन्ने मैले अध्ययन गर्दाखेरि सरसर्ती हेर्दा हामी कहाँ चाहिँ नि 50 अरबदेखि 142 अरबसम्म यसको चाहिँ नि त्यो यदि 4 महिनासम्म माथि गयो भने अथवा चाहिँ नि यो 1 महिनासम्म रहँदाखेरि भनौँ न, अब हेर्दाखेरि अहिले 1 महिना हेर्दाखेरि 1 महिना हाम्रो लकडाउन भएको छैन, हामी अहिले 15 दिनमा पुग्यो, 21 दिन अब थपिन्छौँ, तर लकडाउनको इफेक्ट चाहिँ त्यो 1 हप्ता अगाडिदेखि नै सुरु भइसकेको थियो। यिनी कारोबार शिथिल आइसकेको हुनाले यो 1 महिना लकडाउन र त्यसको अगाडिको पिरियड र पछाडिको पिरियडलाई हामीले जोड्ने हो भने हामी लगभग 2 महिनाको लकडाउनको अवस्थामा पुग्छौँ भने हामीलाई करिब करिब 70-72 अरबसम्मको यो ब्याङ्किङ सेक्टरमा चाहिँ असर पर्न सक्छ। त्यसमा अब यसलाई चाहिँ कसरी चाहिँ नि उपचार गर्ने,
यसभन्दा अगाडि पनि उच्च स्तरीय संयन्त्र समितिको निर्णय मार्फत राष्ट्र ब्याङ्कले केही कदमहरू चालेको छ। ब्याज अलि पछि दिए पनि हुने, ऋणको पुनर्तालिकीकरण गर्ने लगायतका कुराहरू पनि छन्। आज हामीले कुरा गर्दै गर्दा पनि प्रधानमन्त्रीले दोस्रो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका बनाएको भन्ने कुरा जानकारीमा आएको अवस्था छ। राष्ट्र ब्याङ्कमा पनि नयाँ गभर्नर आइसकेको अवस्थामा अहिले केही राष्ट्र ब्याङ्कले तत्काल चाल्नुपर्ने यो जुन क्षति पुगेको छ त्यसलाई हेरेर केही देख्नुहुन्छ?
धेरै चिज गर्नुपर्ने छ नेपाल राष्ट्र ब्याङ्कले, एउटा मात्रै होइन कि धेरै चिज भन्नाले तपाईँको पहिला त कर्जा व्यापार व्यवसाय गर्नेलाई सन्तुलित राख्नको लागि, उनीहरूले व्यापारमा टिकाइरहनको लागि गर्ने उपाय गर्नु पर्छ। टिकाइरहन भन्नको लागि अहिले समस्या के भने नगद प्रवाह नै अड्केको अवस्था, नगद प्रवाह नै अड्केको अवस्थामा नगद प्रवाह सम्बन्धी कुरालाई अहिले भनौँ न त्यसको करको भुक्तानी अथवा चाहिँ इन्ट्रेस्ट ब्याजको भुक्तानी अथवा चाहिँ सावाको भुक्तानी यो चिजहरूलाई यसलाई अलिकति पछाडि धकेल्नुपर्ने अवस्था देखिन्छ। त्यसमा केही हदसम्म नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो सर्कुलरमा चाहिँ यो चैत महिनाको ब्याज भुक्तानीलाई चाहिँ तपाईँले पछाडि लैजान सक्नुहुन्छ, यदि भुक्तानी गर्नु भएमा 10% चाहिँ तपाईँले छुट पाउनुहुन्छ भन्ने एउटा प्रावधान गरेको छ। तर यसलाई अझ व्यापक अलिक विस्तृत गर्नको लागि प्रष्ट गर्नुपर्ने, त्यस सर्कुलरलाई अलिकति प्रष्ट गर्नुपर्ने छ। त्यसमा प्रष्ट नभएको के भन्दाखेरि त्यो यो आवधिक कर्जाहरूको लागि मात्रै जस्तो देखिन्छ, तर ओभरड्राफ्ट जस्ट नेचरका कर्जाहरूको बारेमा के हुन्छ भन्ने कुराहरू प्रष्ट देखिएको छैन। त्यस्तै छोटो समयमा इम्पोर्ट र एक्सपोर्टलाई गर्दाखेरि हामीले यो टिआर लोन अथवा एक्सपोर्टको लोनहरू दिन्छौँ, त्यस्तो लोनहरूलाई पनि अटोमेटिक रिन्युअल गरिदिनु पर्यो। साना तथा मझौला व्यापार व्यवसायहरू गर्नेको लागि जुन हामीले विभिन्न किसिमको आयकर यो ट्याक्स सम्बन्धी विभिन्न आयको सम्बन्धी कुराहरू अहिले जोडेका छौँ, ती कुराहरूलाई यो 1 वर्ष रिल्याक्स गरिदिनु पर्यो। यो कतिपय पोलिसीगत कुराहरू प्रुडेन्सियल नर्म्सले जारी गरेका निर्देशनहरूलाई चाहिँ 1 वर्ष अथवा 1.5 वर्षलाई पछाडि घचेड्नु पर्ने हुन्छ, किनभने यो स्थिति सामान्य होइन, यो कुरा मान्नुपर्छ। यदि हामीले होइन यो सामान्य हो, हामीले 1.5 महिना चाहिँ हामीले 21 दिन लकडाउन गर्यो, यो केही पनि हुँदैन, हाम्रो क्यास फ्लो चलि नै रहन्छ, यो हुन्छ, व्यापार भइहाल्छ भन्ने हिसाबले सोच्यौँ भने चाहिँ हाम्रो इकोनोमी माथि जाँदैन। इकोनोमीलाई माथि लैजानको लागि अहिलेको समस्यालाई यसलाई पछाडिसम्म धकेलेर लग्यौँ भने हामीले चाहिँ अब 1 वर्षसम्म स्प्रेड गर्यो भने कसैलाई पनि घाटा हुँदैन। यसमा के छ भने जति मैले हेर्दाखेरि सरसर्ती हेर्दाखेरि यो इको यो कोरोना भाइरसको कारणले गर्दा जति व्यक्तिको मृत्यु भइरहेको छ त्योभन्दा बढी व्यापार चाहिँ नि यो ब्याङ्करप्ट हुने सम्भावना देखिएको छ। त्यसले गर्दाखेरि यो अवस्थामा व्यापार व्यवसायलाई पनि एकदमै सुरक्षित र त्यसलाई चलायमान गर्न सक्ने किसिमको उपाय गर्नु पर्यो. भनौँ न कतिपय रेगुलेटरी रिक्वायरमेन्टहरूलाई अहिले छोड दिनु पर्यो र अहिले देख्दाखेरि 67 अब समस्या के आउँछ भने नेपाल सरकारले करमा छुट दिन सक्छ कि सक्दैन. त्यहाँदेखि नेपाल सरकारको स्रोत कस्तो रहन्छ भने नेपाल सरकारलाई पनि कस्तो छ भने फिस्कल इन्सेन्टिभ दिन्छु भन्दाखेरि स्रोतको अभाव छ. अहिले खर्च चाहिँ नि हाम्रो साधारण खर्च पनि अत्यावश्यक धेरै नै बढ्दै गइरहेको छ र हामीले पुँजीगत खर्च गर्न नसकिरहेको अवस्था छ. भनेपछि हाम्रो अहिलेको अवस्थामा सरकारको राजस्वको प्रक्रिया हेर्नुहुन्छ भने करिब करिब 28% प्रत्यक्ष करबाट छ भने 72% चाहिँ अप्रत्यक्ष करमा छ. अप्रत्यक्ष कर पनि तपाईँको केमा छ भनेदेखि भ्याट र कस्टम एक्साइजहरूमा छ. अब यो चिजहरू पनि अहिले कारोबार नहुने चलायमान नहुँदा त्यो पनि घट्न जान्थ्यो. त्यो सरकारको राजस्व घट्ने, अर्कोतिर व्यापार व्यवसायको नाफा घट्ने, अनि त्यसपछि सरकारले फेरि त्यसलाई चाहिँ प्याकेज ल्याउनको लागि स्रोतको अभाव हुने. स्रोतको किन अभाव हुने सम्भावना छ भने बाहिर पनि अरू संसार
हुनाले
सबै देशको चाहिँ नि यो आफ्नो समस्या छ. उसलाई आफ्नो आफ्नो देशको ट्याक्स पेयरको पैसा त पहिला आफ्नो देशमै चलाउँछन्, त्यसपछि बाँकी भए अरू देशमा लैजान्छन्. त्यसले गर्दा बाहिरबाट पनि जस्तो भइचालो आउँदाखेरि सबै राष्ट्रहरू सबै ठाउँ नेपालमा आएका थिए, सबैको सहयोगी हात आएको थियो भने अहिले आउनलाई अलिकति गाह्रो छ. यो त्यो पनि हामीले यथार्थ बुझ्नुपर्ने हुन्छ. यो अवस्थामा सरकारले के कति छुट गर्न सक्छ, व्यापार व्यवसायले के कति आफ्नो प्रफिटलाई कम गर्न सक्छन् र ब्याङ्क तथा वित्तीय संस्थाले पनि के कति चाहिँ नि यसलाई पछाडि सुविधा दिएर नेपाल राष्ट्र ब्याङ्कले यसलाई सुविधा दिएर चाहिँ यसलाई यो हुने घाटालाई चाहिँ अलिकति लामो समयसँग भनौँ न यसलाई एकैचोटि न घाटाको असर नपारिकन लामो अवधिसम्म
कम क्षति कसरी निम्त्याउन सकिन्छ
भन्ने कुरालाई ध्यान दिनु
पर्यो. र अन्तिममा अन्तिममा अब तपाईँसँग गभर्नरको केही गुणहरू भन्नाले चार्टर अकाउन्टेन्ट नै पढेको व्यक्तिहरू हुनुभयो. एउटा त तपाईँ बैङ्कको सिइओ हुँदा पनि डेपुटी गभर्नर भएर काम उहाँले डेपुटी गभर्नर रहनुभएको थियो, त्यो समयमा पनि केही काम भएका चार्टर अकाउन्टेन्ट चाहिँ गभर्नर हुँदै गर्दा अन्यभन्दा के लाभ बढी देखिन्छ, के कुराको बढी विश्लेषण हेर्न सक्छ बैङ्किङ क्षेत्रमा गर्दा, अन्तिममा बताइदिनुहोस्.
उहाँको एउटा एनालिटिकल स्किल चाहिँ राम्रो छ मैले हेरेको. चार्टर एकाउन्टेन्टहरू विशेष गरी अलिकति त्यो विश्लेषण गर्ने क्षमता राख्छन् र उहाँ सुन्न सक्ने क्षमता पनि हुन्छ, किनभने धेरै चिज हेरेर मात्रै बोल्नुपर्ने भएको हुनाले के हुन्छ भने अलिकति सूक्ष्म अध्ययन गरेर जाने देख्छु. उहाँको मेरो विभिन्न पटकमा मेरो उहाँसँग कुराकानी हुँदाखेरि उहाँ एकदमै व्यापार व्यवसायको बारेमा बुझ्न चाहने र उहाँले बुझ्नु पनि भएको. उहाँको फेरि के भने यो इन्भेस्टमेन्ट बोर्डमा पनि बस्नुभएको हुनाले उहाँले प्राइभेट सेक्टर पनि बुझ्नुभएको छ, रेगुलेटर पनि बुझ्नुभएको छ, गभर्मेन्टको कुराहरू पनि बुझ्नुभएको हुनाले उहाँबाट चाहिँ नि हामी आशा के गर्न सक्छौँ भने पोलिसी रेस्पोन्स एकदम राम्रो आउँछ. तर एउटै चिज ब्यालेन्स गर्नुपर्ने, नेपाल सरकारको ग्रोथ अब्जेक्टिभलाई कम्प्रोमाइज नगरिकन यतापट्टि वित्तीय क्षेत्रमा कसरी सन्तुलन ल्याउन सकिन्छ त्यो चाहिँ च्यालेन्ज छ उहाँलाई पनि. तर उहाँ इन्डिभिजुअलको हिसाबले चाहिँ एकदमै पर्फेक्ट हुनुहुन्छ. अब हामी चार्टर एकाउन्टेन्ट भावनाले हामीलाई त्यो जतिको गर्वको कुरा चाहिँ अरू केही पनि हुँदैन.
हस्, तपाईँको महत्त्वपूर्ण समय हामी र हाम्रो श्रोतालाई उपलब्ध गराइदिनु भयो, धन्यवाद.
धन्यवाद भन्नुहुन्छ.
उहाँ हुनुहुन्थ्यो बैङ्कर अनलराज भट्टराई. थाहा संसार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला.
निरोगी मन स्वस्थ जीवन.
सबै किसिमका नसा तथा मानसिक रोग रक्सी तथा लागू पदार्थ छुटाउने सफल उपचारको लागि सम्झनुहोस्
रिदम न्युरो साइकेट्रिक हस्पिटल. यहाँ बिरामीहरूलाई भर्ना गर्ने र खुरुवा बस्न नपर्ने व्यवस्था पनि छ.
थप जानकारीको लागि रिदम न्युरो साइकेट्रिक हस्पिटल एकान्त कुना ललितपुर सम्पर्क 5000700711. जीवनको रिदम बिग्रेमा रिदम आउनुहोस्.
मन परेको माला पाउन त सुट पनि दामी लाउनु पर्यो नि. अन्त राम्रो सुट कहाँ पाइन्छ त हो सोल्टी, बताइदेऊ नि त.
यति पनि थाहा छैन त एमएम टेलर्स क्या त. रेडिमेड कोट पाइन्ट, सुट, 4 वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स न्यू रोड खिचा पोखरी चोक पिपुल्स प्लाजा अगाडि एक तल्ला माथि. अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त? छ नि, फोन नम्बर 4250989 4250989.
जीवन अमूल्य छ, आफ्नो स्वास्थ्य बारे समयमा नै सचेत रहौं। हामीले जीवनभर दुःख गरेर कमाएको सम्पत्ति लगाएर घर तथा भौतिक संरचना निर्माण गर्दछौं, सवारी साधन किन्दछौं, विकास निर्माणका कार्यमा लगानी गर्दछौं, त्यस्तै कृषि कर्म गरिरहेका छौं, पशुपालन गरिरहेका छौं।
स्वास्थ्य र सम्पत्तिको सुरक्षा गर्न जानिएन र समयमा ख्याल गरिएन भने भोलि पछुतो पनि हुन सक्दछ। त्यसैले बीमा गर्ने बानी बसालौं, क्षतिबाट हुन सक्ने आर्थिक दायित्वबाट ढुक्क बनाऊ।
आउनुहोस्, स्वास्थ्य तथा भौतिक सम्पत्ति सुरक्षामा हातेमालो गरौं। विस्तृत जानकारीका लागि निर्जीवन बीमा कम्पनीहरूमा सम्पर्क गरौं।
नेपाल निर्जीवन बीमा व्यवसाय संघ।
के भो दिदी, एकरो टोलाइरहनु भएको छ त?
खै बहिनी, आफै के गरौँ भनेको, आफूसँग सिप भए पनि लगानी छैन, ऋण लिऊ धितो छैन, के गर्ने गर्ने।
त्यसो पो अब ढुक्क हुनुहोस्, मेगा ब्याङ्कले मेगा महिला उद्यमशील ब्याज अनुदान कर्जा ल्याएको छ, जस अन्तर्गत बिना धितो बढीमा 15 लाखसम्मको ऋण पाइन्छ।
साँच्चै ब्याज बढी होला नि त?
छैन दिदी, आधार दरमा 2% बढी मात्र हो, र नियमित रूपमा सावा र ब्याज तिरिसकेपछि 6% सहुलियत ब्याज अनुदान पनि पाइन्छ।
हो र, तर झन्झटिलो हुन्छ कि?
होइन होइन, आवश्यक सबै कागज पत्र बुझाएको 5 दिन पछि नै ऋण पाइन्छ।
आहा, बल्ल मेरो आफै केही गर्ने सपना पुरा हुने भयो। ल, अब म चाहिँ महिला उद्यमशील ब्याज अनुदान कर्जा लिन लागे मेगा ब्याङ्क तिर।
मेगा महिला उद्यमशील ब्याज अनुदान कर्जाका साथै महिलाहरूका लागि साना तथा मझौला कर्जा समेत उपलब्ध छ।
छिटो उठ न, तयार हौ, खाना खाएर गइहाल, ब्याङ्कमा कत्रो लाइन भइसक्यो होला।
यसरी हतार र तनाव गर्ने दिन गए दिपा, अब सेयर किन्न लाइनमा बस्नै पर्दैन।
अनि के खान पानीको लाइन हो र सेयर फर्म नै आफ्नो घरमै आउनलाई?
कस्तो कुरा गरे दिपा, ढुक्क हौ न, हाम्रो कृषि विकास बैङ्क छँदैछ नि,
ब्याङ्कबाट पनि सेयर किन्न मिल्छ र भन्या।
ल, कृषि विकास बैङ्कले आसुवा सेवा दिइरहेछ नि।
आसुवा?
हो, आसुवा। कृषि विकास बैङ्कको शाखामा आसुवा फारम भरेपछि आफूले मागे अनुसारको रकम बैङ्कले खातामा रोक राख्छ, र पछि आफूलाई सेयर जति पर्छ त्यति रकम मात्र कट्टा गरी कम्पनीको सेयर धरी बनाइदिन्छ। अनि भएन त मजा।
कृषि विकास बैङ्कका सेवा पनि कस्ता कस्ता। आहा,
अझै सुन्नुहोस्, सेयर किन्न रोका राखेको रकममा ब्याज पाइन्छ, गाउँ घरमै बसेर पनि सेयर किन्न पाइन्छ।
कृषि विकास बैङ्क लिमिटेड, तपाईँ हाम्रो घर आँगनको बैङ्क।
रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। रक्सौलमा रोकिएको करिब 4 ट्रक औषधि तथा त्यसको कच्चा पदार्थ नेपाल आएको छ। वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासको सक्रियतामा औषधिका कच्चा पदार्थ नेपाल भित्रिएको वाणिज्य दूत एम कोट्रा स्वामीले नेपाल र भारत दुवैतर्फका भन्सार अधिकारीसँग समन्वय गरी औषधि तथा कच्चा पदार्थ नेपाल ल्याउन सघाउनु भएको। मारुति फार्मास्युटिकलका सञ्चालक प्रभात रुङ्गटाले सोमबार 3 ट्रक सामान रक्सोल गोदामबाट लोड भएर नेपालतर्फ आएको जानकारी गराउनुभयो। उहाँले दुवै देशमा जारी लकडाउनले गर्दा भारतीय भन्सार अधिकारीले रोक गरेको बताउनु भएको छ। रक्सोल र्याड खुद्रा रूपमा मगाइएका औषधि तथा सहायक कच्चा पदार्थ एक सातादेखि होल्ड भएको थियो। भारत सरकारले बन्देज गरेका 26 प्रकारको औषधि बाहेक पनि आईसीपीबाट मात्र जाँच पास गराउनु पर्ने भन्दै रोक गरिएको थियो। नेपाल लाइफ इन्सुरेन्सले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम कोषमा 1 करोड रुपियाँ हस्तान्तरण गरेको छ। कम्पनीका सञ्चालक समितिले केही दिन अघि कोषमा 1 करोड रुपियाँ दिने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार कम्पनीका अध्यक्ष गोविन्दलाल संगाई र सञ्चालक कमलेश कुमार अग्रवालले प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई 1 करोड रुपियाँ चेक हस्तान्तरण गर्नुभएको। कम्पनीले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेर विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको जनाएको छ। चैत मसन्तमा बुझाउनु पर्ने बैंकको ब्याज र कर तिर्ने समयलाई सरकारले पछि सारेको बेला नेपाल विद्युत प्राधिकरणले भने चैत महिनामा पनि फागुन महिनामा बुझाएको विद्युतको महसुल र भुक्तानी गर्न उद्योगहरूलाई पत्रचार गरेको छ। देशभरका उद्योगमा पत्र पठाउँदै फागुन महिनामा जति भुक्तानी गरेको छ सही अनुसार नै भुक्तानी चैत मसन्तभित्र गर्न पत्रचार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको निर्णयमा थ्री फेज तथा सिंगल फेजको ग्राहकको हकमा ती ग्राहकले टिपाएको 2076 चैतको वास्तविक खपत अङ्कको आधारमा गत 2076 फागुनमा खपत अङ्क बराबरको मिटर रिडिङ र बिलिङ गरेर को उल्लेख गरिएको छ। सरकार आफैले उद्योगीलाई राहत दिन भन्दै मूल्य अभिवृद्धि कर भ्याट बुझाउन चैत 25 गतेको समय सीमालाई एक महिना पछि सारेर वैशाख 25 गतेमा पुर्याएको छ। त्यसै गरी बैङ्कको ब्याज दर बुझाउन चैत मसान्तको समय सीमालाई असार मसान्तमा पुर्याएको छ। तर सरकारी स्वामित्वको प्राधिकरणले फागुन महिनामा असुल उपल गरेको महसुल सर भुक्तानी गर्न उद्योगीलाई पत्रचार गरेको छ। लकडाउनको कारण विगत 14 दिनदेखि नेपालका उद्योग बन्द रहेका छन्। तर प्राधिकरणले फागुन महिना सरको महसुल भुक्तानीका लागि उद्योगीलाई ताकेता गरिएको छ। एकातिर उद्योग चलेका छैनन्, चलेका उद्योग पनि 20% क्षमतामा चलेका छन्। चैत महिनामा उद्योगहरू 80-90% क्षमतामा चलेका थिए, त्यो बेला जुन महसुल उठेको छ अहिले त्यसको 80-90% कम रहेको छ। तर प्राधिकरणले फागुन महिना सरको भुक्तानी गर्न पत्रचार गर्नु अत्यन्तै गैर जिम्मेवारी हो। एक उद्योगीले भने सरकारले कसरी उद्योग बचाउने तर्फ लागेको छ, तर सरकारको स्वामित्वको प्राधिकरणको नेतृत्व उद्योगी सिद्ध्याउने तर्फ उन्मुख देखिन्छ। प्राधिकरणले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको कारण देखाउँदै मिटर रिडिङ गर्न जान नसकेकोले फागुन महिनाको जुन महसुल लिएको छ सोही अनुसार नै लिने घोषणा गरेको हो। उद्योगीले आफ्नो मिटर रिडिङ देखिएको अङ्क, ग्राहकको नम्बर र आइडी सहित बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म वितरण केन्द्रमा भुक्तानी गर्न आउन पनि निर्देशन दिएको छ। त्यसै गरी टिओडी मिटर जडान भएका ग्राहकले एमआर विधिद्वारा मिटर रिडिङ बिलिङ गरी सोको जानकारी ग्राहकलाई टेलिफोन, एसएमएस र इमेल मार्फत जानकारी गराउन निर्णय गरेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले 2076 चैत 14 गते 829 बैठकको निर्णयले यस्तो गरेको हो। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलरको खरिदर 121.68 रुपियाँ, बिक्री दर 122.28 रुपियाँ, युरो एकको खरिदर 131.45 रुपियाँ, बिक्री दर 132.10 रुपियाँ, साउदी अरब रियाल एकको खरिदर 32.35 रुपियाँ, बिक्री दर 32.51 रुपियाँ, र कतारी रियाल एकको खरिदर 33.21 रुपियाँ, बिक्री दर 33.37 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।